أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته الحمد لله بنعمته تتم الصالحات لا حول ولا قوة إلا بالله. خود کو یقین دلائیے کہ اللہ سبحانہ وتعالی ہم سب پہ کتنا مہربان ہے. آپ سب کو بھی اور مجھے بھی اللہ یہ سفر مبارک کرے. ہم جس محبت پیار اہتمام کے ساتھ آج دورہ قرآن میں داخل ہو رہے ہیں, اللہ کرے کہ آخری پارے تک عافیت کے ساتھ, امن سکون خوشی کے ساتھ ہم اس کو انجوائے کریں. سب اپنے لیے دعا کریں, ہر چیز سے بے نیاز ہو جائیں. اب اس وقت یہ دیکھیں کہ آپ کو اللہ سبحانہ تعالیٰ یہاں لے آیا ہے, یہ کتنی بڑی بات ہے. کیونکہ جتنا زیادہ اللہ سبحانہ تعالیٰ کسی بندے کے ساتھ مہربان ہوتا ہے, اتنا زیادہ اس کو دین کی خیر کی سمجھ دیتا ہے. یہاں والے تو بیٹھے ہوئے ہیں, میں امید کروں گی کہ جو گھروں سے سن رہے ہیں اس وقت بھی اپنے اللہ تعالیٰ کی رحمتوں میں رہتے ہوئے, اللہ نے جو آپ کو نعمتیں دی ہیں اس سے فائدہ اٹھاتے ہوئے, وہ اپنے لیے دعا کریں. بہت سارے کام جو ہماری کوششوں سے پورے نہیں ہوتے وہ دعاؤں کے ذریعے آسان ہو جاتے ہیں. پچھلے سال دعا 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 کی طاقت تھا, ایسے لگ رہا تھا کہ سارا قرآن دعا بن گیا. اور مجھے ایسے محسوس ہوتا تھا کہ کہیں میں ایگزیجریٹ تو نہیں کر رہی, اتنا قرآن میں دعاؤں کا ذکر ہے, دعائیں اتنی ہیں. اور یقین کیجئے کہ آج اگر آپ میرے دل کو کھول کر دیکھیں تو بس آپ کو ایک ہی پکار ملے گی کہ رضی اللہ عنہ ورضوا عنہ ذالک لمن خشی ربا. یہ قرآن ایک ایسے کنویں کی طرح ہے کہ جتنا آپ اس کی گہرائیوں میں اس کی تہوں میں گھستے جاتے ہیں اتنا اللہ سبحانہ تعالیٰ اس میں آپ کے لیے برکت دیتا ہے. تو میں بڑی ہی عاجزی سے, بڑی ہی محبت سے, دل کے بڑے خوبصورت جذبات سے شروع کروں گی. میں آپ سب سے بھی یہی چاہوں گی کہ آپ سننے پہ غور کریں. سوچیے ہم سب یہاں کیوں بیٹھے ہیں, یہ آپ کی میری ہدایت کا سفر شروع ہونے لگا ہے. تو چلیے خطبہ پڑھتے ہوئے آپ کو ساتھ ہی لوں گی تاکہ ہم سب ایک ایک منٹ کا حق ادا کر سکیں, دوسروں سے بے نیاز ہوں. یہاں بیٹھے ہوئے سب اپنے فونز بند کر کے بیگز میں رکھ دیں, اب بس آپ ہیں اور آپ کا سیکھنا ہے. کاغذ قلم آپ کے ہاتھ میں ہے اور دل میں طلب اور تڑپ ہے تو اللہ تعالیٰ نے آپ کو بہت کچھ دینا ہے, اور اللہ مجھے دینے والوں میں اور لینے والوں میں بنا دے. نحمدہ ونصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. ربی یسر ولا تعسر وتمم بالخیر. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم دورہ قرآن 2023 DQ 2023 کا آغاز کریں گے. اور اللہ تعالیٰ کا شکر ادا کرتے ہوئے ساری تعریف, سارے شکر, سارے نذرانے, سارے دل کے خوبصورت جذبات اس کے لیے ہیں. ربی یسر ولا تعسر وتمم بالخیر کہتے ہوئے دل میں یہ خیال ہے کہ اللہ صرف آسان تو کرے گا, ہم نہیں, ہمارے لیے کچھ بھی آسان نہیں ہے. اللہم لا سہل الا ما جلتہ سہلا وانت تجل الخسن سہلا اذا شیتا. تو ربی یسر ولا تعسر وتمم بالخیر. سب سے پہلے کچھ بات کروں گی قرآن کی. آج پہلا دن ہے, پہلا پارہ ہے, تو کچھ چیزیں تمہیدی نوعیت کی آپ کے سامنے رکھتے ہوئے انشاءاللہ آپ کو لے کے چلوں گی پارے کے اوپر بھی. اور ہم کس سٹائل سے کریں گے یہ دورہ قرآن وہ بھی بتاؤں گی ابھی آپ کو. بس مجھے اس وقت آپ کا اندر کی خاموشی چاہیے. باہر تو بہت خاموشی اللہ کی رحمت سے, لیکن پیج کے پلٹنے سے لے کر ہمارے بیٹھنے سے, ہمارے سننے سے, ہمارے چیزوں کو دیکھنے سے محسوس ہو جاتا ہے کہ ہمارے اندر کیا ہے. ٹھیک ہے, تو میں اس وقت اگر اپنے سارے کام کے دوران آپ کو 100% فوکس ہو کے دینا چاہتی ہوں نا, تو میں چاہتی ہی ہوں کہ آپ بھی 100% فوکس پہ لیجئے. یہ جملہ آج سے لکھ لیں اور ہر دن اپنے آپ کو ریمائنڈ کرائیے گا کہ جس طرح اللہ تعالیٰ کی ذات شرک سے پاک ہے, اسی طرح اللہ تعالیٰ کا کلام بھی شرک سے پاک ہے. جب ہم لا الہ الا اللہ کہتے ہیں تو یہ صرف اللہ کے الہ ہونے پہ نہیں آتا, بلکہ بل ہوا کلام اللہ, جو اللہ تعالیٰ کا کلام ہے یہ قرآن پاک ہے, اس کے لیے بھی یہی کام ہے. تو قرآن کیا ہے؟ یہ ایک ربانی دسترخوان ہے, اور آپ اور میں اس میں سے پھل, میوے, کھانا, طاقت چننے والے ہیں. اللہ سبحانہ تعالیٰ نے جسم اور روح کے مرقے کو انسان کہا ہے، یا ایھا الانسان، اور جو انسان اللہ تعالیٰ نے بنایا وہ جسم اور روح کا مجموعہ ہے. ہم اپنے جسم کے تقاضوں کے لیے سارا سال، سارا دن، گرمی، سردی، یعنی ہر موقع، کہنے کا مطلب یہ ہے، ہم اس سے فائدہ اٹھاتے رہتے ہیں. لیکن بالکل اسی رب نے جو ہماری روح بنائی ہے، تو قرآن ربانی دسترخوان ہے. پہلی بات لکھی آج کی کہ جس طرح زمین کو اللہ نے مہد بنا کر اور ایک ہمارے لیے اناج دینے والی خوبصورت سی فیکٹری بنا کر ہمارے پاؤں کے نیچے بچھا دیا، اور اللہ نے پچھلی صورتوں میں آخری پارے میں خاص طور پہ زمین کی قسمیں بھی کھائیں اور اس کے بارے میں بہت کچھ کہا، تو یہ سب ہمارے مادی وجود کو ٹیکل کرتی ہیں، انٹرٹین کرتی ہیں، ہمارے مادی وجود، ہمارے میٹیریلسٹک سٹرکچر کی خدمت کرتی ہیں. اسی طرح ہماری روح آسمانوں سے آئی تھی، ونفخت فیہ من روحی، اور اس روح کی خوراک کے لیے اللہ تعالیٰ نے یہ ربانی دسترخوان رکھا ہے. آج سے آپ اپنے قرآن کا ایک اور نام رکھ لیجئے کہ یہ ربانی دسترخوان ہے. دسترخوان اگر مشکل لگ رہا ہے، ٹیبل کلاتھ، فوڈ جس پہ بیٹھ کے کھایا جاتا ہے، کچھ لوگ ڈائننگ ٹیبل پہ کھاتے ہیں، کچھ زمین پہ کپڑا بچھاتے ہیں، اللہ سبحانہ تعالیٰ کی یہ کتاب حقیقت میں بہت ہی اپنی جگہ پہ خوبصورت کتاب ہے. ہم نے جب تک اس کتاب کو نہ سمجھا، ہم باقی چیزیں کہاں سمجھیں گے، اور ہمارے اندر اس کی طاقت ہی نہیں ہے. تو قرآن کیا ہے؟ ہے تو ایک اعلیٰ ترین علمی کتاب، لیکن اس میں انسان کے علم اور عقل کی پوری رعایت رکھی گئی ہے. دنیا کی بہت ساری جو کتابیں ہوتی ہیں نا، ان کا مختلف اسلوب ہوتا ہے. کوئی سائنس کی کتاب ہے تو کوئی فکشن ہے، تو کسی میں میتھمیٹکس ہے تو کسی میں کچھ ہے. پہلا سوال، اور میں آپ سب کو آج پہلے دن پھر بتا دوں، ہر سال کہتی ہوں کہ دورہ قرآن میں میرے مخاطبین کو علم والے نہیں ہوتے، کوئی بہت عمل والے نہیں ہوتے، کوئی بہت تقویٰ والے نہیں ہوتے. میں تو بالکل اپنے اوپر قیاس کرتے ہوئے عام انسانوں سے بات کرتی ہوں، چاہے وہ کسی حال حلیے میں ہے، کسی کپڑوں میں ہے، ان کی عادات کیا ہیں، وہ نماز پڑھتے ہیں کہ نہیں پڑھتے، کچھ غلط چیزیں دیکھتے ہیں سنتے ہیں، میرا مخاطب وہ ہیں. تو مجھے ایسے لوگوں کو ایک سوال کا جواب دینا ہے کہ آخر ہم یہ قرآن کیوں پڑھے، آخر اس قرآن میں ہے کیا؟ یہ فوڈ آف دی سول ہے. آج تو نہیں، لیکن کچھ دن سننے کے بعد آپ ضرور کہیں گے کہ قرآن روح کی غذا ہے، اور اس روح کی غذا کو لینے کے لیے آپ اور میں یہاں بیٹھی ہوں. افسوس کی بات ہے کہ جتنا علم عام ہو گیا، جتنا علم والوں نے اس پہ وقت زیادہ لگایا، ہماری زبانیں اتنی مشکل ہو گئیں، سخت ہو گئیں. ہم نے اس قرآن کو دینداروں کی کتاب بنا دیا، عالم بننے والی کتاب بنا دیا، حالانکہ حقیقت یہ ہے کہ قرآن تو ایک بدو کو بھی مخاطب کرتا ہے. قرآن تو اس کے لیے بھی آیا کہ جس کو اپنا نام بھی نہیں لکھنا آتا. قرآن تو اس شخص کے قلب حتھر پہ نازل ہوا کہ جس کو محمد کے آگے رسول اللہ کا لفظ بھی جاننے کے لیے کسی کی مدد لینی پڑی. تو آپ کی میری روح کی غذا بن جائے یہ قرآن، یہ ہے اس سے مراد. نہ یہ فکشن ہے، نہ یہ سیاست ہے. قرآن کا بنیادی ٹاپک کیا ہے؟ یا ایھا الانسان، اے انسان. یہ آپ کو مجھے مخاطب کرتی ہے. دنیا کی کوئی کتاب آپ کا نام لے کے آپ کو نہیں پڑھاتی، لیکن قرآن آپ کا نام لیتا ہے. کبھی یا ایھا الذین آمنوا، کبھی یا ایھا الناس، کبھی یا ایھا الانسان، ما غرک بربک الکریم. تو کیا پتہ چلا کہ یہ آپ کی میری کتاب ہے. فیہ ذکرکم، اس میں تو تمہارا اپنا تذکرہ ہے. اور جس چیز میں انسان کا اپنا ذکر ہو، اسے محبت کتنی ہوتی ہے. کسی اخبار میں آپ کی تعریف چھپ جائے تو آپ اس کو سنبھال کے رکھ دیں، کسی جگہ آپ کا آرٹیکل چھپ جائے، کوئی آپ کی بات کر دے تو کیا بات ہوگی. تو قرآن پاک میں معلومات بھی ہیں، تکرار بھی ہے، لیکن اس کتاب کو لوگوں نے جھگڑوں کی وجہ بھی بنا دیا. لیکن اصل میں اس کتاب میں روح کی غذا. آپ کے میرے مادی وجود کو بھی یہ کتاب ٹیکل کرتی ہے، لیکن حقیقت یہ ہے کہ یہ آپ کی میری روح کو سیر کرتی ہے. میرے پاس ہزاروں لوگوں کی گواہیاں موجود ہیں، قرآن پڑھنے کے بعد سکون آ گیا. آپ میں سے ہر ایک جو بے سکون ہے، یہ اس کے لیے ہے. آپ میں سے جو پریشان ہے، یہ کتاب اس کے لیے ہے. آپ میں سے جس کو ڈپریشن ہے، یہ کتاب اس کے لیے ہے. جس کو انگزائٹی ہے، انکس ہے، جس کو گھبراہٹ ہے، یہ کتاب ہے. یہ کوئی علمی تصنیف نہیں ہے کہ آپ کہہ دیں کہ قرآن کا مصنف اللہ تعالیٰ ہے، یہ درست جملہ نہیں ہوگا. قرآن ایک دعوتی کتاب ہے. اگلا جملہ لکھیے، یہ دعوت کی کتاب ہے. اللہ نے اپنے ایک بندے کو ساتویں صدی عیسوی کے ثلث اول میں एक ख़ास कौम के अंदर अपना नुमाइंदा बनाकर खड़ा किया और इसको अपने प्याम की पयामबरी के लिए मुकर्रर किया, और वो शख्स था मोहम्मद बिन अब्दुल्ला सल्लल्लाहु अलैहि वसल्लम। अल्लाह ताला ने इक़रा बिस्मि रब्बिका की आयात के साथ ही उसको मोहम्मद रसूलुल्लाह में ढाल दिया। 23 साल में अल्लाह ने उनसे एक काम लिया जो दावत के रास्ते से शुरू हुआ और बिल आखिर फिर जिद्दोजहद, जिहाद और किताल तक पहुंच गई और पुरमन तरीके से इन्ना फतहना लका फतहम मुबीना पे मक्का फतह होता है। और उसके बाद यदखुलूना नास फी दीनिल्लाही अफवाजा, आपकी हयात तय्यबा के आखिरी दिनों में लोग जौक दर जौक आने लगे। आपकी ज़िंदगी में निज़ाम बन गए, सिस्टम बन गए और उस खालके में रंग भरा आपके खुलफ़ाए राशिदीन ने और उसके बाद आपके सहाबा ने। आप कह सकते हैं कि कुरान एक अबदी रहनुमाई की किताब है जो आज से 1400 साल से लेकर आज तक एवर न्यू है। आसमान को देखकर आपको पुराना नहीं लगता, सूरज आपको पुराना नहीं लगता, चांद आपको पुराना नहीं लगता, तो आप कैसे कह सकते हैं कि 1400 साल पुरानी किताब? कभी किसी का दिल चाहा कि हाय इतना पुराना आसमान है बदल दिया जाए? तो लिखिए, जिस रब की कायनात एवर न्यू है उसकी किताब भी एवर न्यू है। कुरान अल्लाह का कौल है और कायनात अल्लाह का फेल है और उसके कौल और फेल में कोई भी रद्दोबदल नहीं है। आप और मैं इस वक्त कोई इल्मी बातें नहीं करने वाले। इस साल दारे कुरान में मेरा अंदाज़ तस्कीरी होगा। आपको हर एक रुकू के बाद तस्कीर का अंदाज़ दूंगी, लेकिन आपको मुझे यहाँ कम अज़ कम इस रब्बानी दस्तरखान से कुछ लेने के वक्त, नियत करते वक्त इस चीज़ का इरादा तो कर ही लेना चाहिए ना कि आखिर कुरान का मकसद नज़ूल क्या था। वाई अल्लाह सुब्हानहु तआला सेंड दिस कुरान? तो इसका जवाब सिर्फ़ एक जुमले में है, अफहसिबतुम अन्नमा खलकनाकुम वअन्नकुम इलैना ला तुरजऊन। सूरत मोमिनून के आखिरी रुकू की आयत है, दो सवालों का जवाब। क्या बस हमने तुमको मकसद हयात नहीं दिया? क्या हमने तुमको अबस पैदा किया, बेकार पैदा किया? और दूसरी बात है, क्या तुम हमारी तरफ पलट के नहीं आओगे? क्या तुमसे सवाल जवाब नहीं होगा? तो इन दो सवालों का जवाब कुरान आपको देता है। मैं इस दुनिया में क्यों आई, व्हाट इज़ माय पर्पस ऑफ लाइफ? और दूसरा जवाब क्या है कि जाना किधर है? आज छोटा बच्चा भी माँ से पूछता है, मामा मैं कहाँ से आया, हम कौन हैं, हम कहाँ से आए, हमारे सब मरने के बाद क्या होगा? ये सवाल तो हमें भी परेशान करता था। मुझे अपने वो दिन आज भी याद है कि सोच के बाद फिर थक जाती थी, कहती थी अब और नहीं सोचना, हम फी खालिदून, फिर क्या होगा, फिर क्या होगा, फिर क्या होगा, फिर क्या होगा, और बस इसी सोचों में इंसान खो जाता है। तो अल्लाह सुबहाना ताला ने इस दुनिया में इंसान को 50, 60, 70 साल की उम्र दी, जबकि सूरज चांद सितारों को कई हज़ारों साल की उम्र दी हुई है। तो वो इंसान जिसके लिए सब कुछ पैदा किया, खलकलकुम मा फिल अर्दी जमीया, वो तो 50-60 साल जिए और उसके खादिम और खिदमतगार हज़ारों साल जिए। ये है वो सवाल जो इस बात की सोच देता है कि नहीं, ये दुनिया अधूरी है, इस दुनिया के बाद एक दूसरी दुनिया बसाई जाएगी, यहाँ तुम टेम्परेरी हो, ये दुनिया एक मॉडल है, इस दुनिया में तुमको एक ट्रायल और एक ट्यूटोरियल के तौर पे रखा जा रहा है। असल बात है कि तुम्हारा असल अंजाम वो होगा जहाँ तुम एक बार दाखिल कर दिए गए तो फिर तुम वहाँ से कभी निकलना ना चाहोगे। आप और मैं इस दुनिया में उस आखरत की दुनिया के घर, वहाँ की जगह, वहाँ के स्टेटस को सेट करने के लिए भेजे गए। इससे आसान क्या बताऊँ आपको, लफ्ज़ भी मुश्किल है, मकसद हयात, पर्पज़ ऑफ लाइफ भी मुश्किल लगता है। तो सादा सा जुमला ले लीजिए, हम इस दुनिया में क्यों हैं, मैं क्यों हूँ आज। 2023 आज याद दहानी के लिए रख लीजिए, 20 मार्च को हमारा ये दौरे कुरान पहला पारा शुरू हो रहा है। आखिर आज इस 23rd सेंचुरी और 24th जो शुरू हो रही है, अल्लाह ने मुझे क्यों रखा हुआ है? तो उसका जवाब कि इस मुख्तसर सी ज़िंदगी में मैं और आप उस ना ख़त्म होने वाली आखरत की डेजिग्नेशन करवा सकें, वहाँ जगह ले सकें। और फ़मैयामल मिसकाल ज़र्रतिन खैरन यरा, अल्लाह करे आपके और मेरे साथ यही हो। छोटी से छोटी जो नेकी आज आप और मैं कर रहे हैं या हमसे कोई दूसरा करवा रहा है, बाय हुक और बाय क्रुक, कुछ नेकी हम अपने शौर से करते हैं, कुछ बेशौरी में करते हैं, ये सब कल आखरत पे असरअंदाज होंगी। लिखिए आज का जब आपका मेरा एक क्लिक, आपकी मेरी एक लुक, आपकी मेरी एक विजन, आपका मेरा एक तजस्सुस, आपका मेरा एक एटीट्यूड, आपका मेरा एक अबस अबतवल्ला, तेवरी चढ़ाना, किसी को ये कहना तो ये कहना, अच्छा या बुरा, ये कल आपके मेरे मार्क्स पे असरअंदाज होगा। बिल्कुल, स्टूडेंट जो अपने पेपर में मार्क्स लगाता है, लफ्ज़ भी लिखता है, वहाँ कोई पुतला सा बना देगा ना, उसका भी उस पर इफेक्ट होगा। तो आपका मेरा अमल जैसा दुनिया में वैसा होगा। हाँ, जो अच्छे काम करेंगे वो जन्नत में है, और जो बुरे काम करेंगे वो जहन्नम में। दुआ कीजिए कि अल्लाह आप मेरे में से कोई एक भी ऐसे लोगों में ना आ जाए कि जिसको अपने बुरे आमाल की करतूत की सज़ा भुगतनी पड़े। कुछ काम हम ऐसे कर लेते हैं जो हम खुशी से करते हैं, कुछ अल्लाह हमसे वैसे ही करा लेता है। कुछ चीज़ों को हम ढूंढ रहे होते हैं, कुछ चीज़ें हमें ढूंढ लेती हैं। अल्लाह के नबी ने फरमाया, कुछ लोग ऐसे हैं कि जन्नत उनको ढूंढती है। अभी नहीं, बात मैं बताऊँ, इसी दौरे कुरान में आप मुझसे सवाल पूछिएगा कि आखिर वो कौन से सहाबा हैं कि जिनको जन्नत ढूंढती है। यहाँ बस इतना समझ लीजिएगा कि आप और मैं जन्नत को ढूंढ रहे हैं, ये आपकी मेरी तलब है। जैसे भी कर सके, जान लगा के, माल लगा के, वक्त लगा के, नेमते दे के, या फिर जन्नत हमें ढूंढ रही है। खुशकिस्मत वो होते हैं जिनको जन्नत ढूंढ रही होती है, वो चलते हैं किसी और राह में और उनको बुला कहीं और जाता है। और ये कुरान आपको मुझे एक बात बताता है, ख़ास तौर पे इंडो पाक में रहने वाले हम सब सुन लें, जिनको आदत हो गई मसाइल की, मसला हाय बिजली का मसला, पानी का मसला, गैस का मसला, मच्छरों का मसला, महंगाई का मसला, पेट्रोल महंगा, दूध महंगा, ये कुरान आपको मुझे बताता है कि सबसे बड़ा मसला, सबसे बड़ी फिक्र, फिक्र आखरत है। ये दुनिया तो रो धो के भी गुजर जाएगी, खुशी से भी गुजर जाएगी, लेकिन वो कहते हैं ना कि मर के बिना चैन पाया तो किधर जाएंगे। अगली ज़िंदगी में बुरे अंजाम से बचने के लिए आपने मैंने क्या करना है, वो इस कुरान में है। तो कुरान फहमी की शरायत, आप और मैं शऊर के साथ इसको सुनेंगे, इसको बिल्कुल कैजुअली नहीं सुनेंगे, सेकंड चॉइस रख के नहीं सुनेंगे, साथ कुछ और कर रहे हैं और साथ सुन रहे हैं नहीं करेंगे, बैठ के मुसहफ सामने खोल कर देखेंगे, क्योंकि ये आपका काम है। इट्स योर हेल और हेवन। तो कमरे इम्तिहान में बैठा बच्चा केयरलेस नहीं हो सकता, आप और मैं केयरलेस नहीं हो सकते। अल्लाह ने कायनात में एक किताब खोली हुई है, फितरत की किताब, उसको भी गौर व फिक्र से देखे ना तो हमें बहुत कुछ समझ आता है। कहाँ इस कुरान को देखें, कहाँ मक्का के उस सहरा में एक शख्स को अल्लाह ने पैदा किया और वहाँ से वो अपना पैगाम देता है। कोई माइक नहीं है उसके पास, कोई उसका सोशल मीडिया नहीं है, कोई उसके पास रिसोर्सेस नहीं है, कोई माँ के पढ़े हुए से बहुत ज़्यादा पढ़ा भी नहीं है, कोई उसका उस्ताद नहीं है, कुछ भी तो नहीं है, लेकिन कहाँ से उसका पैगाम उभरा और चलते चलते पूरी दुनिया में फैल गया। आज 120 प्लस मुल्क, 2 बिलियन मुसलमान, एक शख्स के नाम के साथ अपने नाम को जोड़कर खुद को वी आर मुस्लिम कहने वाले, ये क्या सच्चाई थी? मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम का पैगाम कैसे फैला? क्या पोटेंशियल था? ईमान, सच्चाई, लिल्लाहियत। मेरा ईमान है कि आज ये जुमले मेरे निकलते हुए मेरे अंदर जितनी सच्चाई होगी ना, मेरा ईमान है कि ये बातें कहने के दौरान मैं जितनी अल्लाह के लिए ये काम कर रही होंगी ना, ये दौरे कुरान रहती दुनिया तक रहेगा। और मैं अल्लाह से हमेशा ये दुआ करके यहाँ बैठती हूँ, अल्लाह मेरे गुनाहों की शामत पे ये साथियों की मेहनत ज़ाया ना करना, कहीं आवाज़ ब्रेक ना हो जाए, कहीं फाइलें करप्ट ना हो जाए, अल्लाह इसको मरते दम तक रखना हमारे भी और कायनात तक के लिए। तो लिहाजा नबी सल्लम के इस कलाम को आपने मैंने पढ़ना है, इतना कुछ पढ़ने वाले हैं कि आपको भी मैं सब बता दूं तो आप घबरा जाएंगे, लेकिन मैं आपको बस इतना कहूंगी कि इस रब्बानी दस्तरखान को आपने लोगों की तरह फजाइल की किताब, मसाइल की किताब और सियासत की किताब नहीं समझना। आज हमारे कल्चर में कुरान देखते ही लोग कहते हैं कुछ फजाइल तो बयान करो, कुछ मसले मसाइल तो सुना दो, अच्छा कुछ सियासत भी है। देखिए ये पार्शल है, ये जुज़वी बातें ये भी हैं कुरान में, लेकिन कुरान इन सब से ऊपर बढ़कर आपको मुझे ज़िंदगी का मकसद बताता है। ये इबरत की निगाह से दिखाता है इस दुनिया को कि तुमने इधर हमेशा नहीं रहना। तो याद रखिए, कुरान जहनों को खोलने वाली किताब है, ये सिर्फ बरकत की किताब नहीं है, हाँ ये उस बंदे की ज़िंदगी में बरकत डाल देती है जिसने इसको खुले दिल से पढ़ा, जिसके दिल में तासुब नहीं होता। अगर आप इसको बंद जहन से पढ़ें और फिर बंद गिलाफों में महफूज करके रख देंगे तो ये किताब कभी आपको रोज नहीं देगी। इंशाल्लाह इस साल जो हम करेंगे दौरे कुरान, उसकी चीज़ें भी अभी बताऊंगी आपको। لیکن اس کتاب کو اگر آپ کہتے ہیں یہ مسائل کا حل ہے تو ظلم ہے اس کتاب کے ساتھ. لفظ مسائل کے ساتھ ہی تاثر آتا ہے کہ بس یہ کوئی لا کی بک ہے. دیکھیے آپ کسی کے بچے کو آپ دیکھیے لا پڑھتا ہے, لائرز ہیں, کتنی خوش زبان ہوتی ہے لا کی. آپ دو چار صفحے نہ پڑھیں چھوڑ دیں, میڈیکل کی بک کھول لیں, دو چار صفحوں کے بعد آپ کا دل بھر جائے گا. یہ قرآن ہر سال نیا. مجھ سے کوئی پوچھے کہ اس وقت میرے پاس اس قرآن کا کون سا رنگ ہے, اللہ کی رحمت سے یہ 22واں دور قرآن ہے جو ریکڈ پہ ہے, اور مجھے آج رات سے اب تک ایسے لگ رہا ہے کہ میں ان پڑھ ہوں. کوری چٹی بخار ہو جاتا ہے مجھے, خوف لگ جاتا ہے مجھے قرآن جب میں نے شروع کرانا ہوتا ہے, کیونکہ یہ کھیل نہیں ہے. وما ہوا بالہزل, سورۃ طارق میں لگا تھا یہ کھیل تماشا نہیں ہے, تم نے اس کو مذاق سمجھا, کھاتے پیتے کھیلتے کودتے اور دائیں دکھاتے ہوئے تم اس کو پڑھو گے اور پڑھاؤ گے, اور تم نے اس کو بس ایک لائف ٹائم کو گیم سمجھا ہوئے. چلو جی میں نے قرآن پڑھ دیا, میں نے پڑھا دیا, نہیں, یہ قرآن بہت بڑی چیز ہے. بس یاد رکھیے کہ قرآن جس کی زندگی میں آ جاتا ہے وہ ایک پرسرار شخصیت بن جاتا ہے. یہ غازی یہ تیرے پرسرار بندے جنہیں تو نے بخشا ہے ذوق خدائی, دنی من کی ٹھوکر سے صحراؤ دریا سمٹ کر پہاڑ ان کی ہیبت زرائی. صحابہ کرام صحابہ کیسے بنے؟ اس قرآن کو پڑھ کے بنے. ابو بکر آئے صدیق بن گئے, عمر آئے یا لائے گئے فاروق بن گئے, عثمان آئے ذوالنورین بن گئے, علی آئے تو حیدر قرار بن گئے. یہ کتاب تو ایک میجک ٹچ کی طرح جو چیز اس کے ساتھ لگتی ہے اس کو بھی الہامی بنا دیتی ہے. تو یہ قرآن ایمان دل میں دیتا ہے, اور حقیقی ایمان جب آپ کے دل میں اترتا ہے وہ آپ کی دل کی دھڑکنیں بنتا ہے, پھر نماز روزہ آپ کی ضرورت بن جاتا ہے, اور پھر آپ کی نمازیں صحف کی نمازیں نہیں خشوع کی نمازیں بن جاتی ہیں. زبان کی تکرار ذکر نہیں ہوتا بلکہ وہ ذکر جو آپ کے دل کے تاروں کو چھوتے, اور سچا مومن اپنے دل کی دھڑکنوں سے وہ کام لیتا ہے جو دوسرے لوگ تسبیح کے دانوں سے لیتے ہیں. ہر دھڑکن پہ اس کے دل میں اللہ کی محبت آتی ہے, اور ایک وقت آتا ہے کہ قرآن آپ کو قربانی دینے والا انسان بنا دیتا ہے. السابقون الاولون سے نیچے کا کرائیٹیرین ہی نہیں آپ سیٹ کرتے, لیکن وہ قربانی نہیں جو گوشت بانٹنے اور خون بہانے والی ہو, بلکہ وہ قربانی جو تقویٰ تک پہنچ جائے. وَلَاكِيَنَا لُهُ التَّقْوَى مِنْكُمْ, اور پھر ایک وقت آتا ہے کہ آوَمْ مَمَا يَنْفُ النَّاسُ فَيَمْكُسْ, آپ کہتے ہیں اللہ مجھے ضائع نہیں کرنا, اللہ میرا صرف 5% دنیا میں استعمال کرا کے 95 قبر میں نہ لے جانا, اللہ مجھے لوگوں کے فائدے کا بنا دے. اور پھر اس طرح انسان دنیا میں اپنے لیے صدقہ جاریہ چھوڑتا جاتا ہے چھوڑتا جاتا ہے, اور ایک وقت آتا ہے کہ پھر انسان دنیا میں بہترین کام کرتا ہے. انشاءاللہ اسی قرآن میں ہم حضرت نو سے لے کر محمد مصطفیٰ تک سارے انبیاء کے قصے پڑھیں گے. نبی صلی اللہ علیہ وسلم کا پیغام جامع بھی تھا اور ایور لاسٹنگ بھی تھا, اور قرآن اللہ تعالیٰ کی نعمتوں کا ایک ابدی خزانہ ہے کہ جب یہ قرآن آپ کے ہاتھ میں لگ جاتا ہے آپ ملینیرین, تو لفظ ہی بہت چھوٹا ہے, سمجھ ہی نہیں آتا بلینیرین ملینیرین کے بعد پتہ نہیں کیا ہوتا ہے, آپ اتنے امیر ہو جاتے ہیں, آپ کے اندر اتنا غنا آ جاتا ہے, آپ کسی چیز کی طرف آنکھ نہیں اٹھا کر دیکھتے. مت دیکھو ان چیزوں کو جو لوگوں کو اللہ نے دی ہے, کیونکہ آپ کی نظر کہیں اور ہے. اور ایک جملہ لکھ لیجیے جو ہم بنا لیں, قرآن بندے اور اللہ کا مقام ملاقات ہے, آپ کی ملاقات, اٹس میٹنگ ود اللہ سبحانہ تعالیٰ. اگر یہ قرآن آپ کی روح کے تاروں کو نہیں چھیڑتا تو ملاقات نہیں ہوگی, پھر وہ نیٹ نہیں مل رہا, وہ سگنل نہیں مل رہے. میں آپ کو ایک چھوٹی سی مثال دے دیتی ہوں کہ آپ کسی بھی جگہ جائیں تو آپ کا فون یا آپ کا لیپ ٹاپ خود بخود سرچ کرنا شروع ہو جاتا ہے وائی فائی سگنلز کو, وہ ڈھونڈ رہا ہوتا ہے کہ کوئی سگنل ہے. اور اگر کبھی پہلے آپ اس جگہ گئے ہوں اور آپ نے کبھی ہک اپ کیا نا, تو کٹ کٹ کر کے اس پہ جا کے ہک اپ ہو جاتا ہے. اور اگر آپ کوشش کرے اور نا, تو وہ یوں کیا ہوتا ہے, گھومتا ہے نا میری انگلی کو دیکھے. یہ جو سگنل ڈھونڈتا ہے نا آپ کا گیجٹ, اس کو اللہ انابت کہتا ہے. بندہ مومن ہر وقت اللہ تعالیٰ سے قربت کے سگنل ڈھونڈتا ہے, قرآن آپ کو وہ سگنل دیتا ہے. پھر آپ محسوس کرتے ہیں یہ کیسے, شرط ایک ہے. اس قرآن کو آج ہم بڑا مختصر سا ہی کیوں نہ پڑھنے لگیں, لیکن یہ شرط یاد رکھیے گا دل میں, خالی ذہن. نمبر ایک, میں پوائنٹس میں دے کے آگے لے جاتی ہوں, قرآن فہمی کی شرائط. نمبر ایک, خالی ذہن سے پڑھیے گا. پچھلی ساری معلومات کو ذرا سا پیچھے رکھ دیں. آپ نے دودھ بھی ڈالنا ہو گلاس میں یا شربت بھی ڈالنا ہو, پہلے سے وہاں کچھ نہیں ہونا چاہیے, نہیں تو نہ دودھ دودھ رہے گا نہ شربت شربت رہے گا. زمزم بھی زمزم نہیں رہتا اگر اس گلاس میں پہلے سے کچھ ہو. تو دل کو خالی رکھیے. آپ کو پہلے جو کچھ بھی پتہ ہے نا, اس کو ذرا سا سائڈ پہ رکھ دیجئے, کسی کیبنٹ میں سنبھال دیں. تعصب سے پاک, किसी पिछले इल्म किसी रंग से पाक होकर इसको सुनेंगे तो कुरान आपको मिसाल देगा। कुरान खुद कहते हैं वमिन नासी मैं यत्तखिज़ु मिन दूनिल्लाही अंदादा युहिब्बूनहुम कहुब्बिल्लाह लेकिन वल्लज़ीना आमनू अशद्दु हुब्बन लिल्लाह। लोगों ने तो कुछ माबूद अल्लाह के साथ ठहराए हुए हैं लेकिन मोमिन जो होते हैं ना वो अल्लाह के साथ किसी को नेत नहीं बनाते, वो तो बस एक अल्लाह से मोहब्बत करते हैं। तो ये जो मद्दे मुकाबिल है ना ये फिर आपको अल्लाह से करीब नहीं होने देते। दूसरी बात याद रखिएगा कि जितना भी इस कुरान को पढ़ें रोज़ के पारे में, मैं आपको डूस भी लिखाया करूँगी, साल डोंट्स भी आएंगे, बस दुआ साथ मांगे अल्लाह तौफीक दे दे, अल्लाह तौफीक दे दे, अल्लाह अमल का राही बना ले, अल्लाह किरदार का गाजी बना ले, गुफ्तार का ना रह जाऊँ, अल्लाह बातों से ना खुश हो जाऊँ, अल्लाह जैसा तू मुझे बनाना चाहता है मैं वैसी बन जाऊँ। आप अपनी दुआ में एक दुआ शामिल कर लें कि अल्लाह मुझे ऐसा बना दे कि जब कल तू मुझे देखे तो तुझे मुझ पर प्यार आ जाए। छोटे छोटे आमाल शुरू करते जाइए, अल्लाह आपको बड़े आमाल करने की तौफीक भी अता फरमाएगा। और किसी से मुकाबले के लिए नहीं पढ़ना, किसी को नीचा छुड़ाने के लिए नहीं भागना। हाँ ये कुरान आपको अल्लाह की मोहब्बत में ऐसे शरबूर कर दे कि आप जहन्नम से भागने और जन्नत की तरफ दौड़ने लग जाएं। आपका सबसे बड़ा मसला जन्नत या जहन्नम बन जाए और अल्लाह की बड़ाई का एहसास ऐसे हो कि वह रब्बका फकब्बिर। जब आपका दिल अल्लाह की बड़ाई और अल्लाह की किबरियाई में डूब जाएगा तो फिर इतनी असगर आपके अंदर इज जाएगा और फिर इंशाल्लाह आप खुद महसूस करेंगे। बच्चे लेगोस के साथ खेलते हैं और एक वो क्या होता है जिससे गूंद गूंद के चीज़ें बनाते हैं, प्लेडो। प्लेडो से बच्चा दिन में कई चीज़ें बनाता और कितनी तोड़ता है। इस वक्त खुद को प्लेडो बना लें, बोनलेस मीट। आपको मैरिनेट किया जाएगा कुरान के साथ, कहीं सिरका लगेगा, कहीं नमक लगेगा, कहीं नाइफ लगेगी, कहीं आपको फोक से खचोके लगेंगे। अल्लाह से कह अल्लाह मैं हाजिर, बगैर हड्डी पसली के बनकर सुनेंगे इंशाल्लाह। और आप देखेंगे कि उसके बाद फिर जॉब का टेस्ट आएगा, ये सबको पता है। और बिल आखिर आप देखेंगे कि आपका मकसद हयात वो बन जाएगा जो कि सहाबा का था।